विपदमा लैंगिक समानता र सामाजिक समावेशीकरणका सवालमा सूचनाको पहुँचका लागि हामी सबैको प्रयास कार्यक्रम साझा पहल।
नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
अनि म लील प्रकाश चन्द।
कार्यक्रम साझा पहल महिला, लैंगिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले कोविड 19 नियन्त्रणमा आए जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैंगिक समानता र सामाजिक समावेशीकरण जेसीको दृष्टिबाट अब आउने कोविड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनप्राप्तिको बारेमा छलफल गर्नेछौ।
लैंगिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैंगिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौ।
सँगै लैंगिक तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञसँगको परामर्श, साथै सरकारका योजना र लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्था बारे खोजी गर्नेछौ।
साथै कोविड बारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै वास्तविक विज्ञसंघको सवाल जवाब पनि प्रस्तुत गर्नेछौ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न गर्नेछौ।
यूएन ओमनको सहयोगमा ल्याक नेपाल र अकुराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सीआईएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि सीआईएन खबर .com र मोबाइल एप सीआईएनमा पनि चाहेको बेला तपाई विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सीआईएनको फेसबुक पेजमा गएर सांकेतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
कार्यक्रम साझा पहलको तेस्रो भागमा आज हामी विपदको समयमा हुने लैंगिक हिंसा, कोविडमा महिला तथा सीमान्तकृत समुदायमाथि शारीरिक तथा मानसिक यातना अनि हिंसाको विषयमा छलफल गर्दैछौ।
कोविडका समयमा महिलामाथि कस्ता खालका शारीरिक तथा मानसिक यातना भएका छन्, पीड़ितहरूको न्यायको लागि के प्रयासहरू भए, भविष्यमा आउने यस्तै विपदहरूमा त्यस्ता समस्या नदोहोरिनको लागि के कस्ता कार्यहरू गर्नुपर्दछ भन्ने बारेमा छलफल केन्द्रित रहनेछ।
आज छलफलका लागि हामीसँग हुनुहुन्छ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत लैंगिक हिंसा निवारण शाखा प्रमुख उपसचिव ममता भट्ट, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र ल्याक नेपालका अध्यक्ष अनिता थपलिया, साथै बाजुराबाट अधिकार कर्मी सरिता नेपाली, ग्रामीण महिला सेवा केन्द्र मकवानपुरका संयोजक दीपक नेउपानी, टीकापुर कैलालीबाट अधिकार कर्मी बीना सोडारी, बुटोलबाट अधिकार कर्मी इन्दिरा आचार्य तथा पत्रकारहरू छलफलमा सहभागी हुनुहुन्छ।
सबैजनालाई कार्यक्रममा हार्दिक स्वागत गर्दै कोविडको समयमा महिलामाथि के कस्ता खालका शारीरिक र मानसिक यातना भए, पीड़ितहरूको न्यायको लागि के कस्तो प्रयास भइराखेको छ र भविष्यमा आउने विभिन्न प्रकारका विपदहरू जो प्राकृतिक हुन सक्छन् अथवा गैर प्राकृतिक खालका त्यस्ता समस्या नदोहोरिनको लागि कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने बारेमा आफ्नो विचार राखिदिनुको लागि म ल्याक नेपालका अध्यक्ष अनिता थपलियाज्यूलाई हार्दिक अनुरोध गर्दछु।
कोविडको टाइममा महिला तथा सीमान्तकृतको चाहिँ स्वास्थ्य सेवामा नै पहुँच नपुगेको कुराहरू चाहिँ हामीले नोटिस गरेका थियौँ। बिरामी हुँदाखेरि तुरुन्तै जचाउन सक्ने अवस्थाहरू पनि थिएन, टेस्ट पनि एकदमै धेरै महँगो र जुन चाहिँ मान्छेले आफूले नै बेयर गर्नुपर्ने, स्पेसल्ली महिला र मार्जिनलाइज कम्युनिटीले चाहिँ त्यसमा पहुँच पनि नपुगेको र बिरामी हुनुभयो उहाँले टेस्ट गर्नु भएको छैन, प्रजनन स्वास्थ्य सम्बन्धी समस्या छ भन्ने पनि उहाँहरूले त्यति बेला चाहिँ एक्सेस पाउनु भएन, हेल्थ एक्सेस चाहिँ पाइएन, कोभिड टेस्ट गर्नुपर्ने, दोस्रो कुरो छुँदै नछुने होइन, मेडिकल लाइनको मान्छेहरूले चाहिँ जसले चाहिँ उपचार दिनुपर्थ्यो उहाँहरूले छुँदै नछुने गरेको कारणले गर्दाखेरि उहाँहरूको चाहिँ एकदमै धेरै हेल्थमा चाहिँ एक्सेस नपुगेको। त्यसै गरेर अब इन्सुरेन्सको कुराहरू थियो त्यति बेला, हेल्थको इन्सुरेन्सहरू हुन्थ्यो, त्यो त्यसमा पनि पहुँच नपुगेको कुराहरू छ, उहाँहरूले त्यो उपभोग गर्न नपाउनु भएको। न्यायमा पहुँचको कुराहरू लकडाउन नै भएको अवस्थामा चाहिँ प्राय गरेर सबै जस्टिस सिस्टमहरू चाहिँ अलमोस्ट हाफ सट डाउन भएको अवस्थाहरू थियो, र जुन अवस्थामा चाहिँ महिलाहरू, मार्जिनलाइज कम्युनिटीको व्यक्तिहरूको चाहिँ न्यायमा पहुँचमा चाहिँ एकदमै ठुलो अवरोध भएको अवस्थाहरू थियो। यद्यपि हामी कानुनी सहयोग तथा परामर्श केन्द्र लगायत अन्य अर्गनाइजेसनहरू, राष्ट्रिय महिला आयोग 1145 हेल्पलाइनहरू, त्यति बेला हामीले एकदमै धेरै स्ट्रगल गरेर पनि हामी खुल्ला रह्यौँ। त्यति बेला हामीले अनलाइन मार्फत पनि अथवा फोन मार्फत पनि हामीले दिने सेवाहरू दियौँ। रोजगारी नभएको कारणले गर्दा सबै एकै ठाउँमा बस्नुपर्ने, एउटै छतमुनि बस्नुपर्ने, र जुन बेलामा चाहिँ उहाँहरूमाथि शोषण हुँदा महिलाहरूले फोन गर्दाखेरि हामीलाई बाथरूमभित्रबाट फोन गर्ने, साउथी मारेर उहाँहरूले फोन गर्ने अवस्थाहरू थियो त्यति बेला, त्यो किसिमको थियो। परिवारको सबै व्यक्तिहरू बस्ने घरमा, अनि त्यहाँबाट खानेकुराहरू कति वर्षौंदेखि नपाकेको चिजहरू पनि त्यो बेलामा पाक्यो, काम पनि पारालाले लानुपर्ने थियो होइन, अनलाइन काम भन्यो। हामी अब आइटीसँग धेरै फेमिलियर नभएको मान्छेहरूका लागि त्यो अर्को स्ट्रगल थियो फेरि होइन, सेक्सुअल रिलेसन राख्ने डिमान्ड चाहिँ एकदमै धेरै हाई भएको, जसले गर्दाखेरि उहाँहरूलाई चाहिँ एकदमै धेरै समस्याहरू भएको। कतिपय अवस्थाहरूमा चाहिँ अब सबै जोइन्ट फ्यामिली रुमहरू पनि त्यस्तो सेपरेट नभएको, तर त्यस्तो कुराले गर्दाखेरि हस्बेन्डसँग एकदमै धेरै रिलेसनमा त्यो टसल हुने, एकदमै झगडा झै झगडा हुने किसिमको कुराहरू पनि एकदमै धेरै भइराखेको थियो, जसले गर्दाखेरि उहाँहरूमाथि एकदमै धेरै एब्युज भएको होइन, अनवान्टेड प्रेग्नेन्सीहरू पनि एकदमै हाई भएको कुराहरू थियो, जसले गर्दा महिलाहरूमा मानसिक तनाव हुने, कतिपय अवस्थामा महिलाहरू काउन्सिलिङको लागि हामी कहाँ आउने गर्नुहुन्थ्यो उहाँहरू।
यो विषयमा के कति काम सरकारी स्तरबाट भयो र गैर सरकारी स्तरबाट कति काम भयो, अब बाँकी काम गर्नको लागि कति के गर्नुपर्छ?
अब हिंसाको कुराहरू एकदमै हाइट भएर गयो, मानसिक समस्याको कुराहरू एकदमै धेरै बढेर गयो होइन, हेल्थलाई मात्रै कन्ट्रोलमा गर्ने चाहिँ गभर्मेन्टको प्रायोरिटी त्यता मात्रै भयो, जसले गर्दा मानसिक स्वास्थ्य पनि, जति कोभिड इन्फेक्सन छ त्यो कोभिड इन्फेक्सनले मानसिक स्वास्थ्यलाई त्यतिकै बढाएको छ, तर त्यतातिर चाहिँ कम प्रायोरिटी भयो क्या, गभर्मेन्टको प्रायोरिटी कम भयो, त्यसले गर्दाखेरि चाहिँ मानसिक स्वास्थ्यको समस्याहरू अहिले एकदमै धेरै बढेर गएको होइन। अहिले पनि अदालतहरूले सुस्पष्ट रूपमा काम गरिरहेको अवस्था छैन होइन, भनिसकेपछि यसले चाहिँ झन् मल्टिप्लाई गरेर लगिरहेको छ कि अरू समस्याहरूलाई, प्रयासै नभएको भन्न पनि मिल्दैन। धेरै सिभिल सोसाइटी अर्गनाइजेसनहरू होइन लगायत अरू अर्गनाइजेसनहरूले पनि काम गरिराखेको छन्, तर अझै धेरै गर्न चाहिँ बाँकी छ भनेर चाहिँ मैले भन्छु।
हस्, धेरै धन्यवाद ग्रामीण महिला सेवा केन्द्रमा कार्यरत अधिकार कर्मी दीपक न्यौपानेज्यूलाई। समग्रमा कोभिड-19ले महिला बाल बालिका अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायका नागरिकमा कस्तो असर गर्यो र त्यो असर न्यूनीकरणका लागि भएका पहलहरू के कस्ता छन्, त्यो बारेमा आफ्नो विचार राख्नको लागि हार्दिक अनुरोध गर्दछु।
कोभिडको परिस्थितिमा चाहिँ अब धेरै व्यक्तिहरू चाहिँ बेरोजगार हुनु परेको, जसले गर्दाखेरि चाहिँ परिवार धान्नको लागि आर्थिक जो नहुँदाखेरि त्यसैको कारणले गर्दाखेरि विभिन्न किसिमको लैङ्गिक हिंसा कुटपिटका घटनाहरू पनि हामीले फिल्ड लेभलमा जाँदाखेरि पाउँछौ। पूर्वोक्ता मित्रले पनि जोडिसक्नु भएको छ, यसले चाहिँ मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा चाहिँ ठूलो असर पारेको पाउँछौ, र यो कोभिडको परिस्थिति पछि थुप्रै व्यक्तिहरूमा चाहिँ मानसिक मनोसामाजिक समस्याहरू, डर त्रासका कुराहरू थुप्रै उहाँहरूले चाहिँ हामीलाई सेयर गर्नुहुन्छ। बालिकाहरू चाहिँ स्वनिर्णय, बाल बालिकाहरू चाहिँ सेल्फ इनिसिएटेड म्यारिज भन्छौँ हामी, स्वनिर्णयमा चाहिँ विवाह गर्ने बाल विवाहको कुराहरू घटनाहरू हामीले थुप्रै पाएका छौँ। उहाँहरू लैङ्गिक विभेदमा, हिंसामा र विभिन्न किसिमको यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या र जटिलता भोग्नुपर्ने परिस्थिति हामीले देख्छौँ। बालक मात्रै नभएर, किशोर मात्रै नभएर, किशोरीहरू, बालिकाहरू र इभन युवा महिलाहरू चाहिँ यो विभिन्न किसिमको अनलाइन गेमहरूमा संलग्नता र त्यसलाई बानीको रूपमा विकास गरेको कारणले गर्दाखेरि विभिन्न किसिमको समस्याहरू भोगेको हामीले पाउँछौँ। त्यसको समाधानको लागि चाहिँ हामी नागरिक समाज, स्थानीय सरकार लगायतका व्यक्तिहरू बीच चाहिँ विभिन्न किसिमको नीति, रणनीति तथा विभिन्न अभियानहरू मार्फत चाहिँ अघि बढ्ने योजना बनाएका छौँ।
धन्यवाद छ यहाँलाई आफ्नो विचारको लागि। ग्रामीण महिला सेवा केन्द्रका संस्थाका संयोजक दीपक न्यौपाने हुनुहुन्थ्यो। म अब लाग्दैछु बुटोलतर्फ। बुटोल सँगसँगै समग्र लुम्बिनी प्रदेश कोभिड-19 को समयमा यसले महिला, सीमान्तकृत वर्ग, समुदायका नागरिक, विशेष गरी महिलाहरूमा परेको प्रभाव कस्तो रह्यो र त्यो प्रभाव कम गर्नको लागि सरकारवाला निकायले चालेका पहल कदमहरू कति पर्याप्त छन् अथवा छैनन् त्यसबारे आफ्नो विचार राख्नको लागि म एडभोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता अधिकार कर्मी विराजुलाई अनुरोध गर्दछु।
शुरूआतको कोभिडको सेकेन्ड चरणमा चाहिँ सामको कति गते निकालेको सर्वोच्चको त्यो लिस्टमा मात्रै घरेलु हिंसाको मुद्दालाई पनि अब प्राथमिकतामा राख्ने भनेर भन्यो, किनकि त्यति जेलसम्म घरेलु हिंसा धेरै महिलाहरू घरेलु हिंसामा परेको तथ्याङ्क बाहिर निस्क्यो, त्यस पश्चात मात्रै त्यो सेवालाई चाहिँ सुचारू प्राथमिकतामा पारेको अवस्था रह्यो। र तर प्राथमिकतामा पारे पनि घरेलु हिंसाका मुद्दा अघि पछि जस्तै जसरी आदेश हुन्छन् र कार्यान्वयनको अवस्था चाहिँ एकदमै कमजोर छ, त्यो कार्यान्वयनको अवस्था त्यति बेला पनि उत्तिकै कमजोर रह्यो, अझै कमजोर रह्यो अहिलेको परिस्थितिमा भन्दा त्यति बेला अझै कमजोर रह्यो। र यसरी सरस्वती हेर्दा चाहिँ महिलाको आधारभूत सेवा माना चामल प्राप्त गर्ने र खाना पाउने सेवाबाट पनि उनीहरू वञ्चित भएको अवस्था देखियो हिंसामा परेका, भने घरेलु हिंसामा परेका पीड़ितहरूको चाहिँ न्यायको अवस्था एकदमै कमजोर देखियो। त्यो बेला
कोविड 19 कारणले गर्दाखेरि मैले पर्याप्त खाना लाउन पाएन भन्ने ढंगबाट मात्रै जोडिएका हुन् कि अथवा त्योभन्दा अगाडिको कुनै त्यस्तो घटना थियो त्यस कारणले त्यो प्रक्रिया अगाडि बढ्न सकेन,
कोविडको कारणले गर्दा त्यो प्रक्रिया अगाडि बढ्न सकेन, त्योभन्दा पहिलादेखि नै मुद्दा दर्ता गरेका अब अहिले पनि त्यो माना चामलको मुद्दालाई प्राथमिकतामा राख्ने प्रचलन त छैन, तर त्यति बेलाको अवस्थामा पनि तिनीहरूको अवस्था कहाँ कस्तो अवस्था रह्यो होला भन्ने कुरामा मात्रै मैले यहाँ क्वेसन गर्न खोजेको हो। होइन, लुम्बिनी प्रदेश प्रादेशिक अस्पतालमा सुरुवातमा एकजना कोविड संक्रमित गर्भवती महिलाको चाहिँ अपरेशन गर्नुपर्ने परिस्थिति आइसके पश्चात त्यहाँबाट कोहलपुर अस्पताल चाहिँ रेफर गरियो। सुरुवातमा त्यो रेफर गर्दाको अवस्थामा ती महिला अझै पनि त्यही कारणले नै स्वस्थ हुनुहुन्न, अहिले पनि उहाँको अवस्था मानसिक स्थिति त्यही कारणले नै स्वस्थ छैन, कन्टिन्यू टाइम टाइममा उहाँलाई चाहिँ अहिले पनि काउन्सिलिङ चाहिएको अवस्था छ। र अर्को कुरा जुन सुरक्षित आवास गृह हिंसा पीड़ित महिलाहरू त्यति बेला सड़कमा पीड़ित महिलाहरूलाई उद्धार गर्ने परिस्थितिको सिर्जना भयो, र हामी म आफै आबद्ध भएको कदम नेपाल हुने संस्थाले पनि सुरक्षित आवास गृह सञ्चालन गरेको थियो। त्यो सुरक्षित आवास गृह सञ्चालनको क्रममा हामीले त्यहाँ लामो समय राख्न नसकेर अलि लङ टर्म चल सञ्चालन भइरहेका सुरक्षित आवास गृहमा हामीले रेफर गर्दा समेत पनि ती आवास गृहले ती केसहरू नलिएको अवस्था समेत पनि देखियो। सड़कमा हिंसा पीड़ित महिलाहरू सड़कमा बालिकाहरू बालकहरू चाहिँ हिंसा पीड़ित सड़कमा भेटिन थाल्नुभयो, तर उहाँहरूको व्यवस्थापनमा सबैभन्दा जटिल थियो त्यहाँनिर भयो, हिंसामा परेका महिलाको व्यवस्थापन चाहिँ त्यति बेला सबैभन्दा जटिल थियो।
हस्, धेरै धन्यवाद। खास गरी संघीय मन्त्रालयले त्यस्ता प्रभावित नागरिकको लागि के कस्तो पहल गरिराखेको छ, हिजोको कुरा र आजको कुरा भोलिको कुरा के कस्तो छ तयारी, त्यो बारेमा विचार राख्नको लागि म महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत लैङ्गिक हिंसा निवारण विभागका प्रमुख ममता विष्टजूलाई अनुरोध गर्दछु।
विपदको समयमा खास भनौँ भने महिला बाल बालिका नै बढी प्रभावमा परिरहेको अवस्था चाहिँ छ। मन्त्रालयले प्रोटेक्सन क्लस्टर पनि लिड गर्ने र अहिले यो विभागलाई चाहिँ त्यसको जिम्मा दिएको छ, जो चाहिँ प्रोटेक्सन क्लस्टरको जिम्मा चाहिँ विभागले अहिले काम गरिरहेको छ। त्यसमा पनि थुप्रै इस्युहरू पनि आए, हेल्थ एक्सेसका कुराहरू पनि आए, बेरोजगार रहेको अवस्था पनि छ, अहिले पनि त्यसको प्रभाव परिरहेकै छ, किनभने नाङ्लोमा सामान बेच्ने महिला को अवस्था एकदमै नाजुक, त्यस्तै खालका अब यो ज्याला मजदुरी गरेर काम आफ्नो पेट पाल्ने महिलाको अवस्था, थुप्रै त्यतिखेर चाहिँ आयोगमा हिंसाका घटनाहरू बढेको अवस्था पनि थियो। होइन,
म तपाईँलाई एकैछिन रोकेर म राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीजीलाई जोडौँ, उहाँको कुरा सुनिसकेपछि उहाँले थप केही कुरा भन्नुहोला, ताकि मन्त्रालयले अझ गर्नुपर्ने कामको बारेमा पनि केही मार्गदर्शन हुन्छ भन्ने लाग्छ हामीलाई। म राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीजीलाई विशेष गरी कोविड 19 बेलामा महिलाहरूले सीमान्तकृत वर्ग समुदायका नागरिकहरूले परेको प्रभाव र आयोगको तर्फबाट यसलाई अझ कसरी सजिलो बनाउन सकिन्छ भन्ने बारेमा कस्तो प्रकारको समन्वय गर्नुभयो त्यसबारे आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु।
दोस्रो चरणको कोविड थियो, हामीले चाहिँ तत्कालै सबै सरकारवाला निकायहरूलाई, मन्त्रालयको सरकारवाला निकायदेखि लिएर नागरिक समाजको सेवा मतलब सेवाग्राहीहरूदेखि लिएर सेवा प्रदायकहरूसँग समन्वय गर्ने उद्देश्यले चाहिँ राष्ट्रिय महिला आयोगले एउटा चाहिँ गृह मन्त्रालय, संघीय मामला मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला बालबालिका मन्त्रालय, नगरपालिका महासंघ, जिल्ला समन्वय महासंघ सबैतिर हामीले चाहिँ एकदमै पत्रचार गरेका थियौँ, ओसिएमसी लगायतका ठाउँहरूमा।
प्रत्यक्ष प्रभावित महिलाहरू अघि पनि धेरै कुरा आयो कि यो कोविडको बेलामा महिलाहरूले खाना धेरै पकाइदिनु पर्ने पुरुषको लागि हाम्रो पितृ सत्तात्मक यो सोचका कारणले गर्दाखेरि शारीरिक हिंसा त्यत्तिकै, मानसिक हिंसा त्यत्तिकै हुनु पर्यो, र त्यस्तो प्रत्यक्ष प्रभावित महिलाहरूलाई सिधै महिला आयोगमा सम्पर्क गराउनको लागि यहाँहरूको तर्फबाट के भयो, अर्को कुरा छ त्यसै गरी तीन तहको सरकार छ, तीन तहको सरकार बीच समन्वय गर्ने कुरा केही निर्देशन दिनुपर्ने होला, फरक फरक ढङ्गबाट कसरी काम गर्नुभयो?
प्रत्यक्ष त्यसको चाहिँ अनुगमन गर्ने संयन्त्र भनेको स्थानीय तहको सरकार हो, त्यो मार्फत हामीले समन्वय गराउने कुरा गर्यौं। प्रभावितहरूका समस्याहरूलाई हामीले अनुगमन गरेर जो प्रभावित अघि तपाईँले भन्नुभयो जस्तै हामीले राष्ट्रिय महिला आयोगको भूमिका के त भन्दाखेरि प्रभावितहरू जो कोविडको बेलामा घरभित्र बसेर अथवा घर बाहिर काममा जानेका रोजगारी खोसिएर काम खोसिएर अझ बढी हिंसा पीड़ित भए, उनीहरू परिवारबाट आफ्नै परिवारका सदस्यबाट आफ्नो श्रीमानबाट आफ्नो बुवाबाट आफ्ना ससुराबाट आफन्तबाट बालिकाहरू प्रभावित भएका छन्, वृद्ध महिलाहरू प्रभावित भएका छन् र चाहिँ एउटा वयस्कै महिलाहरू श्रीमानको पनि काम खोसिएको छ, घरमा बसेर फ्रस्ट्रेसन र डिप्रेसनबाट झनै टर्चर गरेको छ, आउने कमाई पनि खोसिएको छ, महिलाले पनि सानो चाहिँ एउटा चाहिँ रोजगार व्यवसाय गरेको छ नि त्यो पनि बन्द भएको छ, होइन उसले काम गर्न नि पाएको छैन, घरमा बसेको छ, उसलाई शारीरिक श्रम थपिएको छ, मानसिक श्रम थपिएको छ, यो सबै कुराको प्रत्यक्ष असर के भने हामी चाहिँ राहत दिने निकाय चाहिँ होइनौँ, राहत दिने निकाय नभएको हुनाले हामी राष्ट्रिय महिला आयोग नीतिगत निकाय भएको हुनाले ती सबै महिलाहरू विभिन्न कारणले जो हिंसाको शिकार भए ती प्रभावित महिलाहरूका टेलिफोन आउने, ती प्रभावित महिलाहरूलाई इमर्जेन्सी इमिडिएट रेस्क्यू गर्नुपर्ने, रेस्क्यू गर्नका लागि उहाँहरूलाई चाहिँ तुरुन्तै कोभिड टेस्ट गर्न पर्ने, हामीले त्यो तत्कालै उहाँहरूलाई कोभिड टेस्ट गर्न तत्कालै अस्पताल लान, कतिपय अवस्थामा एम्बुलेन्सको पनि सेवा नपाउँदा रेड क्रससँग समन्वय गर्यौं, स्वास्थ्य मन्त्रालयसँग त्यो नहुँदा राष्ट्रिय महिला आयोगकै गाडी पठाएर हामीले चिठी लेखेर कहिले अब टेकुमा कता चिठी लेखेर ओसिएमसीमा प्रसूति गृहमा कोअर्डिनेसन गराएर इमर्जेन्सी कोभिड टेस्ट गराएर उहाँहरूलाई कहिले चाहिँ अब बाल बालिकाको चाहिँ आश्रय गृहमा, कहिले महिलाहरूलाई चाहिँ सुरक्षित आश्रय गृहमा पठाउने कामहरू हामीले गर्यौँ भनेदेखि अब धेरै त्यति बेर उजुरीहरू आए र ती उजुरीहरूमा चाहिँ घरेलु हिंसाका उजुरीहरू धेरै आए र यौन हिंसाका उजुरीहरू आए जसका लागि हामीले चाहिँ अब छलफल गराउने र कानूनी रूपमा सपोर्ट गर्ने खालका कामहरू गर्यौँ। कोभिडको बेलामा मात्रै नभएर जुनसुकै खालको डिजास्टर हुँदाखेरि, चाहे त्यो मेलन्चीको सिन्धुपाल्चोको डिजास्टरको कुरा होस्, चाहे जलवायु परिवर्तनले पारेको अन्य प्रभावको कुराहरू होस्, सबै जुनसुकै खालको पनि विपदका घडीमा चाहिँ महिलाहरू सबैभन्दा बढी प्रभावित हुन्छन्।
भोलिका दिनमा पनि कोविड प्रभावित महिलाहरूलाई कुनै मानसिक रूपमा मनोसामाजिक रूपमा सहयोग गर्नुपर्ने स्थिति देखियो भने महिला आयोगको तर्फबाट भविष्यमा यो कुनै योजना त पक्कै पनि होला यसरी समन्वय गरेर जाने भन्ने कुरा एउटा। अर्को यहाँले भन्नुभयो यो विपदको बेलामा सबभन्दा धेरै प्रभावित भनेको महिला, चाहे जुनसुकै उमेर समूहको होस् अथवा जुनसुकै परिस्थिति किन नहोस्, होइन? अब भविष्यमा यस्तो प्रकारको विपद आयो भने यसको सामना गर्नको लागि महिलाहरूलाई जोगाउँदै यसको सामना गर्नको लागि कसरी जानु पर्दो रहेछ भन्ने आयोगको निष्कर्ष चाहिँ के हो?
कोभिडको मात्रै कारणले नभएर सधैँ महिलाहरूलाई विपद, सधैँ महिलाहरूको लाइफमा डिजास्टर, सधैँ महिलाहरूको लाइफमा कोभिडै कोभिड भए जस्तो भइरहेछ। त्यसो भएको हुनाले साँच्चीकै हामीले सर्वे गर्ने हो भने, स्टडी गर्ने हो भनेदेखि 70% महिलाहरू कुनै न कुनै किसिमले चाहिँ मानसिक रूपमा चाहिँ रोगी हुनु परेको अवस्था छ। यस्तो अवस्थामा मेन्टल हेल्थको बारेमा पनि, मेन्टल हेल्थको बारेमा एकदम व्यापक हामीले चाहिँ जनचेतना जगाउनु पर्ने, एडभोकेसी गर्नुपर्ने आवश्यकता छ। महिला आयोगले त हामीले काउन्सिलिङ गर्ने कुराहरू, काउन्सिलिङ सपोर्ट, मेन्टल हेल्थको लागि ट्रिटमेन्ट गर्ने कुरा गरेका छौँ, त्यो आफ्नो ठाउँमा छ। तर हामीले सहजीकरण गर्ने भनेको त कि हरेक स्थानीय तहमा समेत पनि एकजना चाहिँ मनोसामाजिक विमर्शकर्ताको व्यवस्था हुनुपर्छ भनेको छौँ हामीले। उनीहरूलाई साइकोसोसियो काउन्सिलिङ गर्ने, किन भन्दाखेरि उनीहरूको लाइफमा आएको डिप्रेसनबाट चाहिँ उनीहरूलाई चाहिँ आशा जगाएर जीवनमा अगाडि बढाउनको लागि त्यसको एकदमै ठूलो महत्व हुन्छ, यो एउटा कुरा भयो। अर्को कुरा भनेको राष्ट्रिय महिला आयोगले नीतिगत रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पर्छ, अभिभावकत्व गर्न पर्छ, तर सबै काम राष्ट्रिय महिला आयोगले गर्दैन र सबै विषयको विज्ञता पनि राष्ट्रिय महिला आयोगसँग हुन सक्दैन। त्यसो भएको हुनाले महिला आयोगले सबै विषयहरूसँग काम गर्ने, सबै सरोकारवाला क्षेत्रमा काम गर्ने, सबै संघ संस्थाहरू, सबै विज्ञता भएका चाहिँ संघ संस्थाहरूसँग समन्वय गरेर विज्ञहरूको सहयोगबाट त्यो खालको सञ्जाल निर्माण गरेर हामीले नेटवर्किङ गरेर सेवा प्रदायक र सेवाग्राहीहरूको बीचमा समन्वयकारी भूमिका निर्वाह गरेर हामीले जान्न सक्यौँ भने यो चाहिँ प्रभावकारी हुन्छ, हाम्रो मिसन प्रभावकारी हुन्छ भन्ने लागेको छ र आउने दिनमा हामीले यसका लागि चाहिँ पहल गर्नुपर्छ भन्ने हामीलाई रियलाइजेसन भएको छ।
धेरै धन्यवाद छ अध्यक्षजी यहाँले आफ्नो विचारको लागि, समयको लागि। फेरि हामी फर्केर आउनेछौँ। कैलालीको टिकापुर क्षेत्र, त्यस क्षेत्रमा विशेष गरी COVID-19 समयमा महिला बाल बालिकाहरूमा परेको प्रभाव र त्यहाँको अनुभव कस्तो रह्यो भन्ने बारेमा आफ्नो कुरा राखिदिनको लागि म बिना सोडारीजीलाई अनुरोध गर्दछु।
म बिना सोडारी, नारी विकास समाज। यो कोभिडको बेलामा क्वारेन्टिनमा बलात्कार तथा यौन जन्य हिंसाका विभिन्न घटनाहरू भए, कमाइ नहुँदा घरेलु विभिन्न किसिमका घरेलु हिंसाहरू भए, महिलाहरूमा खोपको पहुँच भएन, स्वास्थ्य कर्मीबाट स्वास्थ्य सामग्रीहरू पाइएन, गर्भवती तथा सुत्केरीले अस्पतालमा सेवाहरू पाएनन्।
म लाग्छु महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको लैङ्गिक हिंसा निवारण विभाग प्रमुख ममता विष्टज्यूतर्फ अल्पकालीन दीर्घकालीन योजना मन्त्रालयको तर्फबाट कसरी बनाइएको छ, त्यो बनाइएको योजना कार्यान्वयनको लागि चाहिँ के छ तयारी, त्यसमा केन्द्रित भइदिनको लागि म अनुरोध गर्दछु।
प्रोटेक्सन क्लस्टर चाहिँ मन्त्रालयले लिड गरिरहेको छ, त्यस अन्तर्गत सब क्लस्टर जीबीबी सब क्लस्टरहरू छ। कोभिड मात्र नभनौ, विभिन्न विपदहरू जस्तो अब हाम्रो महामारी भूकम्पको बेला पनि थुप्रै महिला बाल बालिकामाथि इस्युहरू हामीले धेरै भोगेका पनि छौँ, देखेका पनि छौँ, त्यसै अहिले कोभिडको बेलामा। त्यसैले अब पूर्व तयारीका कुराहरूदेखि लिएर कन्टिन्जेन्सी प्लानका कुरादेखि लिएर सम्पूर्ण कुरा चाहिँ अब हामीले प्रोटेक्सन क्लस्टर मार्फत गरिरहेका हुन्छौँ। तर त्यसमा पनि अब यो विपदको बेला एक्लै सरकारले गर्न सक्ने सम्भावना त हुँदैन, सबैको साझेदारी त्यति नै महत्वपूर्ण हुन्छ। कोभिडको महामारीको अवधिमा हामीले आश्रय स्तर सञ्चालनको मापदण्डहरू पनि बनाएका थियौँ, जसमा चाहिँ मोनिटरिङ पनि गरेको थियो, महिलाको लागि सेवा विशेष खालको सेवा पुगेको छ कि छैन भन्ने, सुत्केरी गर्भवतीको विशेष सेवाको अनुगमन पनि त्यतिखेर गरिएको थियो, होइन। जेन्डर रेपिड एसेसमेन्ट यो युन वुमनको सपोर्टमा पनि गरिएको थियो मन्त्रालय मार्फत। र अहिले पनि अब महत्वपूर्ण भूमिका के छ भने मन्त्रालयको, मन्त्रालयले अहिले आफै जिल्लामा अब जिल्ला स्थित कार्यालयहरू पनि नरहेको अवस्था छ, त्यसैले अहिले मन्त्रालयको भूमिका के रहन्छ भने समन्वय र सहकार्य र सहजीकरणका कुराहरू चाहिँ महत्वपूर्ण रहेको छ। थुप्रै संघ संस्थासँग बसेर समन्वय गर्ने, सहजीकरण गर्ने र के गर्न सकिन्छ, स्थानीय निकायसँग हामीले कसरी पुग्न सक्छौँ, किनभने त्यही नै बलियो बन्नुपर्ने अवस्था छ। प्रदेश मन्त्रालयसँग पनि हामी समन्वय गरिरहेको छौँ यसको सम्बन्धमा, र आगामी दिनहरूमा चाहिँ यस्ता खालका महामारीहरू, यस्ता खालका विपदको बेलामा चाहिँ कसरी जाने भन्ने विषयमा स्थानीय तहसँग पुग्न एकदम जरुरी छ र यसको लागि मन्त्रालयले चाहिँ पहल गर्ने नै छ।
महिला बालबालिका किशोरीहरूको कुरालाई कसरी हामीले सम्बोधन गर्नुपर्ने रहेछ भन्ने बारेमा नीतिगत रूपमा केही त्यस्तो निर्णयहरू भएको अथवा त्यो निर्णय भएर पनि कार्यान्वयन गरिसकेको केही स्थिति हो भने त्यो पनि सुनाइदिनु भएको छ।
गर्भवती सुत्केरी त्यस्तो अपाङ्ग भएका व्यक्ति या महिलाहरूको लागि विशेष व्यवस्था गर्नुपर्ने र विशेष खालको विशेषकृत सेवा प्रदान गर्नुपर्ने भन्ने कुराहरू चाहिँ भएको थियो, होइन। निर्णयमा चाहिँ जानकारी चाहिँ एकदम महत्वपूर्ण छ, कुन कुन संस्थाले कसरी सेवा दिन्छ, रिफरल मेकानिजम के हुन्छ भन्ने कुरा चाहिँ अझ पनि हामी स्थानीय तहसँग या सबै जनसमुदायमा चाहिँ हामीले सबै महिला बालबालिकाहरूले चाहिँ जानकारी गराउन नसक्ने चाहिँ हाम्रो एउटा कमजोरी नै रहेको छ। त्यसैले मन्त्रालयले चाहिँ अब यसलाई कसरी स्थानीय तहसम्म जाने र सबैलाई कसरी जानकारी गराउने भन्ने किसिमको चाहिँ छलफल गरिरहेको छ र यसलाई कसरी लिएर जाने भन्ने किसिमको चाहिँ हामीले यो प्लान पनि गरिरहेको छौँ मन्त्रालयले चाहिँ सम्बन्धमा।
पत्रकार साथीहरू र अधिकार कर्मी अरू महानुभावहरू पनि हामीसँग छलफलमा हुनुहुन्छ, यहाँहरूलाई लागेको केही छ भने छोटकरीमा राखौं, ताकि राष्ट्रिय महिला आयोगले मन्त्रालयले गर्नुपर्ने कामको बारेमा अथवा उहाँहरूले गरिराखेको कामको बारेमा पनि तपाईँहरूलाई केही भन्न मन लागेको छ भने।
म सहिता नेपाली बाजुराबाट, विशेष गरी महिला बाल बालिकाहरू वृद्ध अनि अशक्तहरूलाई चाहिँ एकदमै पार्यो यो समयमा। अस्पतालमा होइन जाँदाखेरि पनि एकदमै मान्छेहरूको भीड़भाड़ अनि त्यस्तै गाउँ समुदायमा पनि एकदमै कोविडको बारेमा एकदमै सचेतना नभएर पनि कोविडले गर्दा चाहिँ एकदमै विभिन्न क्षेत्रमा प्रभाव पार्यो, विभिन्न हाम्रा समुदायका विभिन्न बाल बालिका विभिन्न क्षेत्रसँग नराम्रोसँग प्रभाव पारेको छ।
गीता चौधरीमा टिकापुर कैलालीबाट, अस्ति पनि मैले रिपोर्टमा बनाएको थिएँ, दृष्टिहीन हुनुहुन्छ श्रीमान, चाहिँ श्रीमानको खुट्टा चल्दैन, श्रीमान सिलाई कटाई गर्नुहुन्छ, कोविडले गर्दा पसल बन्द भयो, आउने रकम पनि बन्द भयो, जसले गर्दा चाहिँ एकदमै समस्यामा पर्यो, सरकारले चाहिँ यस्ता व्यक्तिहरूको लागि चाहिँ व्यवस्था गरिदिनुपर्छ भन्ने कुराहरू पनि उहाँहरूले राखिरहनु भएको छ। यसको लागि चाहिँ के गर्न सकिन्छ, अनि यो व्यवस्था गर्ने निर्णय भएको भन्ने कुरा छ, यो चाहिँ पहिल्यै भइसकेको हो या अहिले भएको
विपदको बेलाको लागि चाहिँ यो स्ट्राटेजी प्लान चाहिँ अब प्रत्येक उसमा चाहिँ बनाइराखेकै हुन्छौ होइन, र विशेष गरी यदि यो व्यवस्थालाई छ पनि यस्तो खालको अब के अरे यो विपदको अवस्थामा चाहिँ विशेष सेवा प्रदान गर्नुपर्ने भन्ने व्यवस्था त छ नै होइन, अब त्यसैले त्यही उसमा चाहिँ रहेर हामीले स्थानीय तह र प्रदेश मन्त्रालयसँग चाहिँ समन्वय गरेर अगाडि बढ्नुपर्ने हुन्छ। मन्त्रालयले चाहिँ अब यो सबैसँग समन्वय गरेर विपदको अवस्थामा, किनभने हाम्रो अहिलेको सिकाइ भोगाईले चाहिँ लेसन लर्नको आधारमा चाहिँ कसरी जाने भन्ने कुरा चाहिँ हामीले मन्त्रालयले छलफल पनि गरिरहेको छ र त्यसमा तयारी पनि हामी गरिरहेकै छौँ।
महिला आयोगका अध्यक्ष कमला पराजुलीज्यू, विशेष गरी कतिपय अवस्थामा आफै बेरोजगार भएको स्थिति पनि बन्यो र उनीहरूको असर अहिलेसम्म परिराख्दाखेरि त्यस्ता व्यक्तिहरूलाई रोजगारीको कुरा अथवा शिक्षा पठन पाठनको सन्दर्भमा राष्ट्रिय महिला आयोगले कुनै ढंगबाट त्यसको समन्वय गरिराखेको छ कि के छ?
हामीले गत वर्ष नै राष्ट्रिय महिला आयोगबाट कोविडको कारणले आमा गुमाएको, बुवा गुमाएको होइन, अनाथ भएका बाल बच्चाहरूको लागि चाहिँ राज्यले निशुल्क उनीहरूको लागि औषधि उपचार र उनीहरूको शिक्षाको लागि, शिक्षाको निरन्तरताका लागि व्यवस्था गरिदिनु पर्छ भनेर राष्ट्रिय महिला आयोगले हाम्रो मिटिङै बसेर हामीले सिफारिस चाहिँ हामीले पठाइसकेका छौँ सरकारलाई। त्यसदेखि बाहेक जुन रोजगारीको कुरा हो त्यो राष्ट्रिय महिला आयोगले गर्ने विषय होइन, यद्यपि हामीले चाहिँ त्यो विषयमा सरकारवाला निकायहरूलाई ध्यान आकर्षण गराएका छौँ, महिला मन्त्रालयलाई, त्यसै गरी हामीले भूमि तथा भूमि सहकारी गरिबी निवारण मन्त्रालयलाई, कृषि मन्त्रालयलाई, स्थानीय पालिकाहरूलाई हामीले त्यो विषयमा हामीले ध्यान आकर्षण गराएका छौँ, समन्वय गरेका छौँ। अब यो चाहिँ रोजगारीका कुराहरूको विषय भनेको चाहिँ राष्ट्रिय महिला आयोगको विषयभित्र नभएर हाम्रो पहुँचभित्रको कुरा होइन, त्यति हुँदाहुँदै पनि कोभिडको बेलामा हिंसा पीडित भएर, हिंसा प्रभावित भएर आउनु भएको महिलाहरू जसलाई हामीले आश्रय स्थलमा लगेर उहाँहरूलाई हामीले रेस्क्यू गरेर राखेछौँ, उहाँहरूलाई चाहिँ सिपमूलक तालिम दिएर, व्यवसायमूलक कुराहरू चाहिँ तालिमहरू दिएर आर्थिक रूपमा उहाँहरूलाई आय आर्जनसँग जोडेर आर्थिक आत्मनिर्भर बनाउने योजनासहित राष्ट्रिय महिला आयोगले त्यो पहल, त्यो कार्य चाहिँ गरिरहेको छ।
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सुनिरहनु भएको छ। यो कार्यक्रममा हामी महिला, लैंगिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको हो।
आजको कार्यक्रममा हामीले विपदको समयमा हुने लैंगिक हिंसा, कोविडमा महिला तथा सीमान्तकृत समुदायमाथि भएका शारीरिक तथा मानसिक यातना र हिंसाको बारेमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत लैंगिक हिंसा निवारण शाखा प्रमुख उपसचिव ममता भट्ट, ल्याक नेपालका अध्यक्ष अनिता थपलिया, बाजुराबाट अधिकार कर्मी सरिता नेपाली, ग्रामीण महिला सेवा केन्द्र मकवानपुरका संयोजक दीपक नेउपानी, टीकापुर कैलालीबाट अधिकार कर्मी बिना सोडारी, बुटवलबाट अधिकार कर्मी इन्दिरा आचार्य तथा अरू पत्रकार साथीहरूसँग छलफल गर्यौं।
कोविड महाव्याधि र अन्य किसिमका विपदहरू आइरहन सक्छन्, त्यसैले त्यस्तो संकटको बेलामा लैंगिक हिंसा र सीमान्तकृत समुदायमा हुने सबै प्रकारका हिंसा र विभेद नहोस् भन्नका लागि पूर्व तयारी गर्न आवश्यक रहेको छ।
यदि तपाईँले कुनै पनि किसिमको घरेलु वा लैंगिक हिंसा भोगिरहनु भएको छ वा त्यस्तो हिंसा भोगिरहेका मानिसलाई देखिरहनु भएको छ भने हिंसा विरूद्ध उजुरी गर्नका लागि तपाईँले 24 घण्टा चल्ने र पैसा नलाग्ने हेल्प लाइन नम्बर राष्ट्रिय महिला आयोगको 1145, जुनसुकै प्रकारका हिंसा जानकारीका लागि नेपाल प्रहरीको 1000मा फोन गर्न सक्नुहुनेछ।
यो सँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। कार्यक्रम सुन्दै गर्दा केही मनमा लागेको भए भन्नुहोस् है। तपाईँकै जिन्दगीका भोगाई र समस्याको सवालमा छलफल गर्ने रेडियो कार्यक्रम साझा पहलको आजको अंकबाट भने विदा लिने समय भएको छ।
तपाईँलाई तपाईँको पालिका वा सरोकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर दिइएको निर्देशन अनुसार रेकर्ड गराउन सक्नुहुनेछ।
आजका लागि प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद, साथै कार्यक्रमलाई सांकेतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म सुशीला श्रेष्ठ
अनि म लील प्रकाश चन्द पनि विदा भएँ।
नमस्कार।